यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाको रिक्त हुने 18 सदस्यका लागि माघ 11 गते हुने निर्वाचनको उम्मेद्वारी दर्ता आज हुने। नेपाली कंग्रेस नेकपा एमाले सहितका दलहरू मिलेर जाने। वीरगंजमा केही दिनदेखि उत्पन्न अवस्था सामान्य बन्दै राज्य कोषबाट लगानी भएका सार्वजनिक निकायका पदाधिकारीको सेवा सुविधामा एकरूपता कायम गर्ने मन्त्री परिषद बैठकको निर्णय। भदौ 24 गते सर्वोच्च अदालतमा आगजनीमा जलेका 20,000 मिसिल मध्ये 10,000 मिसिल खड़ा र इरानमा भएका हिंसात्मक घटनामा 35 भन्दा बढ़ीको मृत्यु।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाको रिक्त हुने 18 सदस्यका लागि माघ 11 गते हुने निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ। आयोगले यसअघि यही पुस 19 गते मतदाता नावावली प्रकाशन गरिसकेको छ। आयोगले मतदाता नावावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नावावली पनि सार्वजनिक गरिसकेको छ। बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार भोलि उम्मेद्वारको विरोधमा उजुरी दिने, पुस 27 गते उम्मेद्वारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नावावली प्रकाशन गर्ने कार्यक्रम छ। साथै यही पुस 28 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। आगामी माघ 11 गते बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रिय सभामा आगामी फागुन 20 गतेदेखि 18 सदस्यको पद रिक्त हुँदैछ। नेपाली कंग्रेसले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनैतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पछिल्लो अवस्थामा दलहरूबीच एकता आवश्यक रहेकाले मिलेर जाने निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फर्मुल्ला मनसुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बिहान 9 बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो। कार्य सम्पादन समितिको हिजोको बैठकका लागि जाँदै गर्दा सानेपा स्थित केन्द्रीय कार्यालयमा पूर्व उपसभापति विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको घटनाप्रति कांग्रेसका नेताहरूले दुःख व्यक्त गर्नुभएको छ। नेता निधिमाथि विशेष महाधिवेशनको विपक्षमा रहेको आरोप लगाउँदै दुर्व्यवहार गरिएको थियो। कांग्रेस नेताहरूले फरक विचार राख्न पाउनु कांग्रेसको विशिष्ट संस्कृति भएको भन्दै वरिष्ठ नेतामाथिको दुर्व्यवहार आपत्तिजनक भएको बताउनु भएको छ। नेकपा एमाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारको नाम छान्न जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा हिजो बसेको एमाले सचिवालय बैठकले अन्य दलहरूसँग छलफल गरी उम्मेद्वारको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। उपमहासचिव भट्टले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने जानकारी दिनुभयो। बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन समेत गरेको छ। बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटिका सबै सदस्यहरूलाई जिम्मेवारी तोकेको छ। यस्तै बैठकले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उपमहासचिव भट्टले बताउनुभयो। तराई मधेसमा पछिल्लो समय उत्पन्न परिस्थितिका बारेमा मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्रीसँग भेट गरी मधेस प्रदेश प्रमुखले शान्ति सद्भाव र सहिष्णुता कायम गर्न भएका प्रयासहरूको बारेमा जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा उहाँहरूबीच देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढ़िरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नु परेको विषयमा पनि छलफल भएको थियो। प्रदेश प्रमुखले समाजका विविध तह र तबका बीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसमा सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको स्पष्ट पार्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। केही दिनदेखि वीरगंजमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा हिजो बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यू आज हिजो साँझबाट हटाइएको हो। बैठकमा सहमति भएसँगै कर्फ्यू हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। साथै बैठकमा सबै पक्षले आफ्नो समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ। सरकारले राज्य कोषबाट लगानी भएको निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिनुभयो। सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा नै राज्य कोषबाट लगानी भएका प्रतिष्ठान बोर्ड समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता ल्याउने जनाएको थियो भने त्यसै आधारमा अर्थ मन्त्रालयले सुझाव कार्यदल गठन गरी सुझाव लिएको थियो। यस्तै बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेशन परियोजनाका लागि विश्व ब्यांकबाट प्रस्तावित 50 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय युवा परिषदको उपाध्यक्ष नियुक्तिका लागि सिफारिश गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा मिलन कुमार सरदार थारू र अस्मिता ढुंगाना विज्ञ सदस्य रहेको समिति गठन गर्ने, नेपाल प्रशासन सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति नियमहरू 2050 अनुसूची संशोधन गर्ने तथा महालेखा परीक्षकको कार्यालय र त्यस अन्तर्गतका निकायहरूको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले सम्पत्ति शुद्धिकरण निवारण पहिलो संशोधन नियमावली 2082 स्वीकृत गर्ने, नेपाल सरकार र भारत सरकार बीच स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी परिमार्जित समझदारी पत्र स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले जानकारी दिनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। हिजो पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरी आगामी माघ 6 गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताउनु भएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भूषालले बताउनुभयो। नेता कोइरालाले सबैको भावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन राख्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताउनुभयो। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रदेश प्रमुख खापुङले नेपालको संविधान बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा गत 2081 वैशाख 27 गते गठित मौजूदा मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्यविभाजन गर्नुभई हिजो साँझ नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। सोही अवसरमा मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। हेरफेर र कार्य विभाजन अनुसार प्रदीप कुमार सुनवार भौतिक पूर्वाधार विकास, भीम पराजुली पर्यटन वन तथा वातावरण, तिलचन पाठक खानेपानी सिंचाई तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून, विदुर कुमार लिङथेप आर्थिक मामिला तथा योजना, रामप्रसाद महतो सामाजिक विकास, मानबहादुर लिम्बू स्वास्थ्य र इसरायल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री हुनुभएको छ। त्यसैगरी शोभा चेमजोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री रहनु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्यांकनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन विश्लेषण मूल्यांकन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबूत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृह सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था अपराध नियन्त्रण सीमा सुरक्षा तथा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिबीच भएको छलफलका क्रममा मन्त्री अर्यालले सम्बन्धित निकायलाई सो निर्देशन दिनुभएको हो। छलफलमा गृहमन्त्री अर्यालले कानूनले दिएको अधिकार व्यवहार र असल अभ्यासलाई समेत मनन गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश प्रमुख सचिव तथा सचिवहरूले निर्वाह गर्नुपर्ने प्रभावकारी भूमिकाको विषयमा जोड़ दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले मुलुकमा राजनैतिक वातावरण बन्दै गएको बताउनु भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लागि आयोजना गरेको मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीमा उहाँले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताउनुभयो। मन्त्री सिन्हाले जेएनजी पुस्ताले राखेको माग संविधान संशोधन मार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो। निर्वाचन केन्द्रीय आचार संहिता अनुगमन समितिले सूचना प्रविधिको प्रयोगले आचार संहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड़ दिएको छ। बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायत विषयमा विशेष संयन्त्र बनाई नियन्त्रणको काम गर्नुपर्नेमा जोड़ दिएको हो। समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्त डाक्टर जानकी कुमारी तुलाधर सहित समितिका अन्य पदाधिकारीको उपस्थिति रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकै गर्दा बाँकेमा निर्वाचनको तयारी तीव्र पारिएको छ। जिल्लामा अहिले अस्थायी मतदाताको विवरण संकलन गर्ने कार्य भइरहेको बताउँछन् हाम्रा बाँके स्थित संवाददाता नवीन गिरी।
बाँकेमा 17,505 जना मतदाता थपिएका छन्। जिल्लामा अब मतदाताको कुल संख्या 351,439 पुगेको छ। यसअघि 333,934 जना मतदाता थिए। बाँकेमा तीनवटा निर्वाचन क्षेत्र छन्। एउटा मतदान स्थल पनि थपिएको छ भने मतदान केन्द्रको संख्या पनि बढ़ाइएको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाही,
मतदान स्थल र मतदान केन्द्र पनि हेरफेर गरेका छौं। कुल गरेर बाँके जिल्लामा साबिकको 138 मतदान स्थल थियो भने एउटा अगैयामा मतदान स्थल थप भएर 139 मतदान स्थल रहेको छ र मतदान केन्द्र चाहिँ पहिलेको 380 हो भने हाल आएर 400 मतदान केन्द्र रहेको छ।
मतदान स्थललाई सामान्य संवेदनशील र अति संवेदनशील गरी तीन भागमा बाँडेर त्यसै अनुरूप सुरक्षा रणनीति बनाइँदैछ। सर्वदलीय सर्वपक्षीय छलफल भइरहेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ,
निर्वाचन लक्षित सुरक्षा योजना तयार गरेर कार्यान्वयन भएको छ। यसले तीनै चरणको निर्वाचनको पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चातको सुरक्षा व्यवस्थालाई सुदृढ बनाई निर्वाचनलाई स्वच्छ निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्ने मतदान स्थलहरूको मतदान केन्द्रहरूको समायोजन गरिसक्यौं। संवाद समन्वयका कामहरू भइरहेको छ।
कोहलपुर नगरपालिकाको वडा नम्बर 8 र 9, खजुरा गाउँपालिकाको वडा नम्बर 7 र राप्ती सुनारी गाउँपालिकाको वडा नम्बर 2 को मतदान केन्द्र अपायक भएकाले पाएक पर्ने स्थानमा सारिएको छ। निर्वाचन कार्यालयले अहिले अस्थायी मतदाताको विवरण संकलन कार्य गरिरहेको छ। विभिन्न स्थानीय तह संस्था कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको छ। जिल्लामा 6,000 संख्यामा अस्थायी मतदाता रहेको अनुमान छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाही,
अस्थायी मतदाताहरूको विवरण संकलन कार्य भइरहेको छ। ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षा कर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट संचालन वा स्वीकृति सञ्चालनमा रहेका वृद्धाश्रममा बसेका व्यक्ति नम्बरहरूको विवरणमा गरिएको छ, जसमा मतदाता नम्बर अनिवार्य गरिएको छ। अहिले मतदाता परिचय पत्र नम्बर नभएपछि उहाँहरूले मतदान गर्न नपाउने व्यवस्था छ।
जिल्लामा 241 निवेदन त्रुटि सच्याउन र 468 निवेदन अध्यावधि गर्नका लागि परेको छ। कार्यालयले दोहोरो नाम भएका 954 जनाको नाम हटाएको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सर्वोच्च अदालतमा आगजनीमा परि जलेका 10,000 बढ़ी मुद्दाको मिसिल तयार पारिएको छ। सर्वोच्चमा रहेका कुल 24,000 मुद्दाका मिसिल मध्ये गत भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा 20,000 मिसिल आगलागीमा परेर जलेको थियो। 4,000 मिसिल मात्रै आगलागीबाट जोगिएको थियो। सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस 21 गतेसम्म सेवाग्राही संस्था महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरूमध्ये 10,340 मुद्दाका मिसिल खड़ा पारिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले अस्पतालभित्रका समस्यालाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न सुझाव तथा निर्देशन दिनुभएको छ। कान्ति बाल अस्पतालको 64 वार्षिक उत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गुणस्तरीय चलचित्र प्रवर्धनका लागि चलचित्र विकास बोर्डमा प्रमाणीकरण समिति आवश्यक रहेको बताउनु भएको छ। विधान व्यवस्थापन समितिमा हिजो चलचित्र विधेयक 2081माथिको छलफलमा मन्त्री खरेलले गुणस्तरीय चलचित्र प्रवर्धन र सरकारी कोषको संरक्षणका लागि प्रमाणीकरण समितिले काम गर्ने र त्यसले चलचित्र क्षेत्रलाई पारदर्शी एवं जवाबदेही बनाउने बताउनुभयो। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले वायु प्रदूषण नियन्त्रण गर्न सरकारसँगै सरकारवाला सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामाथि छलफल गर्न हिजो काठमाडौँमा आयोजित उच्चस्तरीय समन्वयात्मक समितिको बैठकमा मन्त्री चौलागाईले सरकारवाला निकायबीच तथ्याङ्क व्यवस्थापन तथा कार्य सम्पादनमा प्रभावकारी समन्वयको खाँचो रहेको औल्याउनुभयो। वायु प्रदूषण नियन्त्रणका सम्बन्धमा तुलनात्मक रूपमा स्थानीय तहले आवश्यक तयारी र काम गरिरहेको उल्लेख गर्दै मन्त्री चौलागाईले अन्य निकायले पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनैतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनैतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्नका लागि समयमित भई कार्य गर्न र घटनाका दोषीलाई कार्यवाहीको दायरामा ल्याउन आयोगले सरकारलाई निर्देशन दिएको उल्लेख गरिएको छ। नेपाल निजामती कर्मचारी संगठनले आफूले उठाएका माग र मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ। यही पुस 20 गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्ने उद्देश्यले हिजो आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष भवानी नेउपाने दाहालले राष्ट्रसेवक कर्मचारीको वृत्ति विकाससहित मनोबल बढ़ाउने सन्दर्भमा भएका निर्णय कार्यान्वयन गर्न अनुरोध गर्नुभएको हो। तनहुँको भानु नगरपालिकामा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदी रमगामा निर्माण गरिने गुरू योजनालाई भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको छ। स्वीकृत गुरू योजना अनुसार उद्यानको पुननिर्माणका लागि 1 अर्ब रूपियाँ बजेट अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा संघीय शहरी विकास मन्त्रालयबाट 20 करोड़ रूपियाँ बजेट विनियोजन भएको छ। बजेटबाट शिखर कटेरीदेखि रमगा डाँडासम्मको मोटरमार्ग स्तर उन्नति गरी कालो पत्र सड़क निर्माण गरिनेछ भने 54 फीट उचाइको आदिकवि आचार्यको प्रतिमा निर्माण गर्ने योजना रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानमा आर्थिक कठिनाई विरूद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा 35 जना भन्दा बढ़ीको मृत्यु भएको छ। 1,200 भन्दा बढ़ीलाई हिरासतमा लिएको मानवाधिकारवादीहरूले जनाएका छन्। एक हप्ताभन्दा बढ़ी समयदेखि जारी प्रदर्शनमा 29 जना प्रदर्शनकारी, 4 बालबालिका र 2 जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ। देशका 31 मध्ये 27 प्रान्तका 250 भन्दा बढ़ी स्थानमा प्रदर्शन फैलिएको छ। अर्ध आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब 250 प्रहरी र रिभोल्युसनरी गार्डका बासी स्वयंसेवक बलका 45 सदस्य घाइते भएका छन्। सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन। इण्डोनेसियाको पूर्वी प्रान्त सुलावेसीमा गएको बाढ़ी र पहिरोमा परि 16 जनाको मृत्यु हुनका साथै अन्य 3 जना बेपत्ता रहेको त्यहाँको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीले जनाएको छ। हिजो सबेरैदेखिको भारी वर्षाका कारण नदीको सतह बढ़ेको र बाढ़ी पहिरो जाँदा सो हाताहाती भएको जनाइएको छ। श्रीलंकाको उत्तर पश्चिमी प्रान्तमा विषाक्त मदिरा सेवन गर्दा 5 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मदिरा पिए लगत्तै 3 जनाको मृत्यु भएको थियो भने अन्य 2 जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। श्रीलंकालीहरूले प्रयोग गर्ने मदिराहरू मध्ये करिब 40% अवैध मदिरा रहेको र यसको विषाक्तताका कारण गम्भीर स्वास्थ्य जोखिम आउने गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालले जल विद्युत सँगै सौर्य ऊर्जालाई पनि अघि बढ़ाउनु पर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड़ दिनु भएको छ। नेपाल सौर्य ऊर्जा विद्युत संघको 25 वार्षिक साधारण सभालाई काठमाडौँमा सम्बोधन गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले नेपालमा सौर्य ऊर्जा बढ़दो क्रममा रहेकोले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढ़ाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको समेत बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले 16 पञ्चवर्षीय योजनाले नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग मार्फत डिजिटल भविष्य निर्माण गर्न सरकार, निजी क्षेत्र र सरोकार भएका निकायहरू बीच साझा समझदारी आवश्यक भएकोमा जोड़ दिइएको छ। नेपाल चेम्बर अफ कमर्समा आयोजित अन्तर्क्रिया कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशमा सुशासन अभिवृद्धिका लागि आईटीको विकास महत्वपूर्ण भएको बताउनुभयो। सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि सूचना प्रविधिको विकास महत्वपूर्ण हुनेमा संचार मन्त्री खरेलले जोड़ दिनुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एआई प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्नुभयो। चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकास गरी सार्वजनिक निजी साझेदारी मार्फत युवाहरूको विदेश पलायन रोक्न सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपालमा एआई नीतिको प्रभावकारिता, कानूनी जटिलताहरू, डेटा सुरक्षा, साइबर जोखिम जस्ता विषयमा नीति निर्माण गर्दा ध्यान दिनुपर्ने आवश्यकता आउनुभयो। संखुवा सभाको 454 मेगावाटको किमा थाङ्गा अरूण जल अर्ध जलाशयुक्त जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा तयार भएको छ। निर्माण अवधिको ब्याज सहित 97.94 करोड़ रूपियाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरू संस्थापक रहेको विद्युत उत्पादक कम्पनीले गर्ने भएको छ। आयोजनाको कुल लागत मध्ये 70% अर्थात 68.55 करोड़ ऋणबाट र 30% अर्थात 29.38 करोड़ सो पुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तय गरिएको हो। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरण मार्फत ऋण लिने प्रस्ताव गरिएको छ। इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अति विपन्न परिवारका सदस्य र सर्वसाधारण शेयर निष्कासन गरी संकलन गरिने प्रस्ताव गरिएको छ। नेपाल बीमा प्राधिकरणले आगामी माघ 1 गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा, पुनर्बीमा र बीमा दलालहरूलाई आगामी माघ 1 गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
भुवन आचार्य, अब खेल समाचार।
देशका विभिन्न भागहरूमा ग्रासरूट फुटबल र खेलकुद शिक्षा प्रवर्धन गरिरहेको फुटबल यात्रीले लमजुङमा फुटबल क्याम्प सम्पन्न गरेको छ। आधारभूत फुटबल प्रशिक्षण र शिव विकासमा केन्द्रित यस क्याम्पमा स्थानीय विद्यालयका विद्यार्थीले भाग लिएका थिए। फुटबललाई दुर्गम र सुविधाबाट वञ्चित क्षेत्रहरूका बालबालिका, युवा खेलाड़ीहरूसम्म पुर्याउने फुटबल यात्रीको राष्ट्रव्यापी पहल अन्तर्गत लमजुम्प क्याम्प सम्पन्न भएको हो। क्याम्पमा राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले सामान्य प्रशिक्षण गराउनु भएको थियो। संस्थाले ग्रासरूट स्तरमा सम्भावित प्रतिभा पहिचान गर्दै बाल बालिकाहरूलाई फुटबल र अन्य खेलहरूमा लाग्न प्रेरित गर्ने लक्ष्य राखेको छ। फुटबल यात्रीले गत वर्षदेखि नेपालभरि खेलकुद प्रबन्धन प्रतिभा पहिचान र फुटबल अनुसन्धान लगायतको उद्देश्यका साथ फुटबल क्याम्पहरू सञ्चालन गर्दै आएको छ। हालसम्म संस्थाले सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके र कैलाली लगायत धेरै जिल्लाहरूमा शिविरहरू सम्पन्न गरिसकेको छ। पछिल्लो पटक हास्बिनमा फुटबल यात्रीले मुस्ताङको जुमसुङमा क्याम्पको आयोजना गरेको थियो। राष्ट्रिय खेलकुद परिषद र आखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई आफ्नो विधान र प्रचलित कानून अनुसार आवश्यक संशोधन गरेर मात्र साधारण सभा र निर्वाचन प्रक्रिया अघि बढ़ाउन पत्राचार गरेको छ। इन्फालले 2082 पौष 16 गते बसेको कार्य समिति बैठकको निर्णय अनुसार साधारण सभाका लागि स्वीकृति र प्रतिनिधि उपलब्ध गराइदिन राखेपसँग अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा युवा तथा खेलकुद मन्त्रालयको पत्र र राष्ट्रिय खेलकुद विकास ऐन तथा नियमावली अनुसार आवश्यक व्यवस्था गर्न राखेपले निर्देशन दिएको हो। राखेपले एन्फालाई स्वीकृति विधान र प्रचलित नियम अनुसार मात्रै निर्वाचन प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको छ। एन्फालले भने राखेपबाट स्वीकृति आउनुभन्दा अगाडि नै निर्वाचन प्रक्रिया शुरू गरिसकेको छ।
अझै बम अब मौसम आज तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सू तथा कुहिरो लाग्नेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यत सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 16.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15 17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:24 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रिय सभाको रिक्त हुने 18 सदस्यका लागि माघ 11 गते हुने निर्वाचनको उम्मेद्वारी दर्ता आज हुने, नेपाली कांग्रेस, नेकपा एमाले सहितका दलहरू मिलेर जाने, वीरगंजमा केही दिनदेखि उत्पन्न अवस्था सामान्य बन्दै, राज्य कोषबाट लगानी भएका सार्वजनिक निकायका पदाधिकारीको सेवा सुविधामा एकरूपता कायम गर्ने मन्त्री परिषद बैठकको निर्णय, भदौ 24 गते सर्वोच्च अदालतमा आगजनीमा जलेका 20,000 मिसिल मध्ये 10,000 मिसिल खड़ा र इरानमा भएका हिंसात्मक घटनामा 35 भन्दा बढ़ीको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्कार।